مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ کے پروگرام راؤنڈ ٹیبل کے ساتھ میں ہوں مبشر علی زیدی۔ ہمارے پروڈیوسر ہیں سید اسفر امام اور کنٹرول روم انجینئر ہیں پیٹ ہنڈلے۔ دوستو، اظہار کی آزادی کو مہذب معاشرے کی پہلی نشانی سمجھا جاتا ہے۔ امریکہ کے آئین میں کانگریس کو اس بات کا پابند کیا گیا ہے کہ وہ اظہار کی آزادی کے خلاف کوئی قانون نہیں بنائے گی، لیکن 21ویں صدی میں، جسے انسان کی ترقی کی معراج قرار دیا جاتا ہے، اب بھی دنیا بھر میں صحافیوں کو، میڈیا کو مشکلات کا سامنا ہے اور ان پر حملے کیے جاتے ہیں اور حکومتیں انہیں ان پر جبر کا، دباؤ کو بطور ہتھیار استعمال کرتی ہیں۔ دسمبر 2018 تک کے اعداد و شمار کے مطابق پوری دنیا میں 250 سے زیادہ صحافی جیلوں میں تھے، جبکہ اس سال اب تک 10 صحافیوں کو قتل کیا جا چکا ہے۔ ہم جاننا چاہتے ہیں کہ مختلف ملکوں میں، دنیا کے مختلف خطوں میں صحافیوں کو کیا مشکلات درپیش ہیں، اور ظاہر ہے ہم پاکستان کا بھی ذکر کریں گے جہاں کے صحافی 70 سال سے مختلف مسائل، مشکلات، حملے برداشت کر رہے ہیں اور آج بھی کوئی صورتحال تسلی بخش نہیں ہے۔ تو ہم نے سب سے پہلے جمہوریت کے مادر وطن برطانیہ سے مشہور بی بی سی کے صحافی، دانشور، استاد، تجزیہ کار جناب شفیع نقی جامعی کو زحمت دی ہے کہ وہ ہمیں جوائن کریں، اور ہم ان سے پوچھیں گے کہ سر یہ بتائیں کہ برطانیہ میں جرنلزم کیسے کی جاتی ہے، کیا وہاں ظاہر ہے ہم توقع کر سکتے ہیں کہ مکمل آزادی ہوگی اظہار کی اور پریس پہ کوئی قدغن نہیں ہوگی، تو وہاں پر کیا حالات ہیں اور وہ دنیا کے لیے کیسے قابل تقلید ہیں؟
مبشر صاحب، آداب، میں شفیع بات کر رہا ہوں آپ سے، کوئی بہت ہزاروں میل دور سے میں برطانیہ سے آپ سے بات کر رہا ہوں، جو تمیز آپ نے باندھ دی ہے نا،
جی جی،
اس کے بعد میرے اب اس کو سمیٹنے کی کوشش کرتا ہوں۔ دیکھیں، برطانیہ مادر جمہوریت ہے، ہے برطانیہ میں آزادی صحافت ہے، ہے اظہار رائے کی آزادی ہے، ہے یہاں لوگ بولتے ہیں، ہاں بالکل بولتے ہیں، عبارت لکھتے ہیں، ہاں جی لکھتے ہیں، قدغنے بظاہر نہیں ہے، لیکن یہ تھانے والی پولیس اور ٹرک کے ڈرائیوروں والا حساب کتاب ہے، یہ سارے کے سارے دور کے ڈھول ہیں جو بہت سہانے لگتے ہیں۔ برطانیہ میں آپ کو جو اچھی چیزیں ملیں گی نا سر، وہ یہ ہیں کہ آپ جو لکھیں، جو بولیں، اس کو آپ ڈیفینڈ کر سکیں، جو آپ کہنا چاہیں آپ کہہ سکتے ہیں، بشرطے کہ وہ صداقت پر مبنی ہو، بشرطے کہ وہ حقائق پر مبنی ہو، بشرطے کہ وہ ثبوت پر مبنی ہو، یہ بنیادی اصول ہے۔ تو آپ نہیں کہہ سکتے وہ ہیٹ سپیچ، آپ نہیں کر سکتے نہ نفرت پر اشتعال پھیلا سکتے ہیں، نہ اس پر لکھ سکتے ہیں۔
یہ تو اچھی
بات، اگر آپ کریں گے تو آپ کی گردن سمیلا مڈی پہ رکھی ہوئی ہے۔ اس کو میں آسان سے آسان کرنے کی کوشش کرتا ہوں۔ جو بات جس انداز سے ادب و احترام کے ساتھ آپ اپنے گھر میں والدین کے سامنے، بچوں کے سامنے، بچوں سے بڑے بچوں کے سامنے کہہ سکتے ہیں، خواتین کے سامنے، وہ زبان آپ استعمال کر سکتے ہیں، اس لیول سے آپ نیچے اتر رہے ہیں کہ آپ مارے گئے۔
اچھا،
اس سطح کو آپ نے چھوڑا نہیں کہ آپ پکڑے گئے۔ یہ میں آپ کو سب بیسک جرنلزم کے وہ ہلکے سے ٹچ بتا رہا ہوں جو یہاں پر فالو کیے جاتے ہیں برطانیہ میں۔ اور میں اس سب مزید کر سکتا ہوں کہ بعض یہاں پر جو سینسرشپ ہے وہ خود ساختہ ہے۔ بہت ساری چیزیں، جس ادارے سے میں منسلک رہا ہوں، بی بی سی کے اپنے نارمز ہیں، صحافتی ذمہ داریاں ہیں، صحافتی آداب ہیں، اور وہ بیسک جو ہیں انہی رولز کے اوپر مبنی ہیں جو کہ بنا دیے گئے ہیں، اور یہاں پر ان کا پالن کیا جاتا ہے، انہی کی احتیاط برتی جاتی ہے، انہی پر کام کیا جاتا ہے۔ مثلا آپ جھوٹ نہیں بولیں گے، آپ بیلنس رکھیں گے، تو بی بی سی کے اصول ہیں جو ریفلیکٹ کرتے ہیں برطانوی قانون کو، جھوٹ نہیں بولیں گے، توازن رکھیں گے، اعتدال رکھیں گے، آپ کی حص جو ہے وہ کام کرے گی، اس کو آپ ناکارا نہیں ہونے دیں گے۔ مثلاً آپ جو غلیظ زبان استعمال ہوتے ہیں بعض ملکوں میں بعضوں کے لیے، وہ آپ یہاں نہیں کر سکتے، یعنی کہ آپ مارے گئے، مڈی پہ گردن آ جاتی ہے، آدمی کو پتہ نہیں چلتا آدھے گھنٹے میں وہ کتنی مرتبہ نیلام जी ये है बेसिक्स यहाँ के,
अच्छी
तो
बात
वैसे तो है, लेकिन टेबलॉइड में आता है कस के आता है, वहां पर जो मसालेदार खबरें आती हैं और जो आता है वहां आपको मिलेगा कौन किसके साथ भाग गया
जी,
किसने कहाँ पर रेप किया, किसने कहाँ पर ड्रग इस्तेमाल की, ये सब उन जो गैर सतही अखबार है वहां आपको मिलेगा, वही इनके सोशल मीडिया में भी मिलेगा, लेकिन उससे पकड़ बड़ी तगड़ी है।
अच्छा मेरा ख्याल है कि हमारा रابطہ शायद मुनक़ता हुआ है, हम दोबारा फ़ोन लाइन मिलाने की कोशिश करते हैं जनाब शफी नकी जामी साहब को। वो हमें बता रहे थे कि बरतानिया में क्या नॉर्म्स हैं जर्नलिज्म के लिए, वहाँ पर कोई झूठ नहीं बोल सकता, किसी पर इल्ज़ाम तराशी बग़ैर सबूत के नहीं कर सकता, जैसे कि हम अपने मुल्क की बात कर सकते हैं, पाकिस्तान की बात कर सकते हैं कि वहाँ पर ऐसा कर लिया जाता है कि इल्ज़ाम की सियासत की तरह इल्ज़ाम की सहाफ़त भी देखने को मिलती है और लोग झूठे इल्ज़ाम भी बाज़ औक़ात लगा देते हैं, लेकिन बरतानिया में ऐसा नहीं कर सकता। ज़ाहिर है एक महज़ब माशरे में तरक्की याफ्ता मुल्क में ऐसे काम नहीं किए जा सकते, ऐसी बातें नहीं की जा सकती जिसका किसी के पास सबूत ना हो और झूठ नहीं बोला जा सकता। तवाज़ुन बरकरार रखना बहुत ज़रूरी है, इतदाल से काम लेना पड़ता है, लेकिन ज़ाहिर है पूरी दुनिया में ऐसा नहीं होता। जी सर, आप हमारी लाइन ड्रॉप हो गई थी, फरमाइए आप कुछ कह रहे थे।
मैं कहाँ लाइन ड्रॉप है, मेरी मदद करें, बताए कहाँ जाकर के करता था मामला, मैं वहां से उठाता हूँ उसको।
अच्छा हमें हमें आ, हमें ये बताएं कि क्या बरतानिया में मलका मुअज्जमा को और वजीर आजम को या आर्मी चीफ को कोई शख्स मीडिया में या सरेआम क्या बुरा भला कह सकता है, या उसे फौरन से पकड़ लिया जाता है, गिरफ्तार कर लिया जाता है, गायब हो जाता है, या उसे मुकदमा चलाया जाता है?
जरा समझ लें इसको, समझ लें, आप जिसके बारे में कहना चाहें कह सकते हैं, आप कौन कह बरतानिया के बारे में कहना चाहें आप कह सकते हैं, लेकिन जो आप कह रहे हैं आपको पता होना चाहिए आप क्या कह रहे हैं। आप आर्मी चीफ के बारे में कह सकते हैं, वजीर आजम के बारे में जो चाहें आप कह सकते हैं, लेकिन आपको पता आप क्या कह रहे हैं। अगर आप इल्जाम लगा रहे हैं तो जरा सोच समझ करके हलो, तो सबूत है आपके पास तो करें। हाँ, अगर भौंकना है, सुने मैं एक लफ्ज कह रहा हूँ, भौंकना है कोर्ट एंड कोर्ट, तो उसके लिए यहाँ पर एक पार्क है, उसका नाम है हाइड पार्क, वहाँ पर एक कॉर्नर है, उसको कहते हैं स्पीकर्स कॉर्नर, वहाँ आप जाकर के मदरजाद मुगलजाद में दो आम की पेटियों पे ऊपर खड़े हो जाए, जो जो आपको बकना है, जो जो आपको भौंकना है मौके, आप दिल की भड़ास निकाल लें, ना आप यहाँ पर इस्लाम नाफिज कर देंगे बरतानिया में, सोशलिज्म लेकर के आ जाए, जो ये करें वहां तो आप कर सकते हैं, वो एक इजाजत है, वाकई इजाजत है। जैसे मैंने ऑफिस में अफसरान के खिलाफ बड़ास निकालने के लिए एक बड़ा दगाव तकिया लगा दिया जाता है ना, जिसमें मुक्के चलाओ ये सोच करके बॉस को मार रहे हो, ये इसी तरीके का कॉर्नर है हाइड पार्क में, वहां जाकर के कहीं आपको जो कुछ कहना है, लेकिन ओपन मीडिया में अखबार में आप जहां जो कुछ कह रहे हैं आपको बड़े ठोस सबूत होने चाहिए, और अगर वो नहीं है तो आप मारे जाएंगे, मैं आपको इतना इख्तसार में तो ये बता सकता हूँ।
अच्छा अब ये बाकी यूरोप की बात हम करते हैं, जैसे रूस के बारे में कहा जाता है कि वहाँ पे ज़ाहिर आज़ादी नहीं है, इस तरह यूरोप के भी शायद मग़रबी यूरोप में काफ़ी आज़ादी होगी, मशरक़ी यूरोप में पता नहीं, क्योंकि अब वो आयरन कर्टेन के बाद उन्होंने कितनी आज़ादी का मुनासिब इस्तेमाल किया है या नहीं किया। लेकिन एक बात जो पाकिस्तान में बहुत ज़्यादा की जाती है कि हम होलोकॉस्ट के ख़िलाफ़ कोई बात नहीं लिख सकते यूरोप में, या लोग गलत तौर पे अमेरिका को कहते हैं, लेकिन ज़ाहिर लोग यहाँ पर भी उसके बारे में लिख सकते हैं, तो ये बताएं कि क्या ये ज़ाहिर पाबंदियाँ सेल्फ सेंसरशिप है या कानून के तहत है या नॉर्म्स हैं, ये क्या है?
देखें, कुछ तो कानून के तहत है, कुछ जो है वो खुद साख्ता है, दोनों है, मिला जुला रुझान है। मगरबी यूरोप जिसको कहते थे, ठीक है, वो उसमें तो बहुत आजादी है, मैं जो बात कह रहा हूँ मगरबी यूरोप, उसमें जर्मनी, फ्रांस, इटली, ये ले लें मगरबी यूरोप, मशरकी यूरोप, हाँ हॉलैंड, लेकिन मशरकी यूरोप में जो रूस के जरिए से रियासतें थी, लेकिन जैसे सोवियत यूनियन टूटा है और उसके बाद वाली रियासतें आई हैं इसके अंदर, यूरोपीय यूनियन का हिस्सा बनी, वहाँ का जोग्राफी जरा दूसरा है, वहाँ का सहाफत का मैदान बहुत दूसरा है, वहाँ पर अभी चुनाव खुला मामला नहीं है, और खासतौर पर अगर रूस में जाए, मैंने रूस देखा नहीं बाहर, लेकिन रूस को मैंने पढ़ा है, रूस के लोगों से मेरी मुलाकातें हैं, मैं रूसी साथियों के साथ बैठता हूँ और मेरी उनसे बातचीत होती है, वो खुद बताते हैं कि यार बात सुनो, वहाँ हम लोग क्या कहते हैं, शहर हम लोग कहते हैं कि बड़ा ये है, वो तकरीबन सही है, वहां गोले मारे जाते हैं, वहां गस्तापो से लेकर के दूसरी जो ऑर्गेनाइजेशन है ना, वो बाद जुनूबी एशिया के ममालिक की तरह बिल्कुल साय की तरह आपसे चिमटी रखी है।
अच्छा,
आप बोले नहीं कि मारे गए, आपके ऊपर यानी बिल्कुल मुझे तो कहने में कोई झिझक नहीं, ये चीन वाला हिसाब किताब है, बल्कि सिंकियांग वाला हिसाब किताब है, जहां पर मुसलमानों को और मुसलमानों को या मजहबी जो दूसरे कादत वगैरह उन बिरादरियों को तरबियत फराम की जा रही है। क्या किया जा रहा है, कैमरे लगे हुए, आपकी निगरानी हो रही है और घर के अंदर सिक्योरिटी ऑफिसर बैठा हुआ है। वही हाल तकरीबन मशरकी यूरोप की रियासतों में है और वहां यह चलता है। तो मगरबी यूरोप में तो फिर भी है आपको आजादी, लेकिन मशरकी यूरोप तो वो नहीं है।
अच्छा, अब हम पाकिस्तान की बात करते हैं। ज़ाहिर है आपने ज़िंदगी भर जो भी सहाफ़त की है वो अगर इंग्लैंड में बैठ के भी की है तो उसका यानी जैसे रज़ा अली आबदी साहब कहते हैं कि मुसल्ला जो हम बिछाते हैं तो उसका रुख पाकिस्तानी की तरफ होता है, यानी हमारी सहाफ़त का, हमारे अदब का। तो पाकिस्तान की जो इस वक्त की सूरत हाल है, हम मतलब माजी की बात नहीं करते, लेकिन जो आज की सूरत हाल है, वो इंग्लैंड में बैठ के पाकिस्तान के लिए सहाफ़त करना वो कितना आसान है, कितना मुश्किल है, क्या दुश्वारियों का सामना करना पड़ता है, कैसी सेंसरशिप या सेल्फ सेंसरशिप है, उस बारे में बताएं।
यार मुबशर, आप तो बहुत ही तालिबानी है, आप एक सवाल तो नहीं करते, एक सवाल के अंदर आपने
अच्छा
हर एक का जवाब देने देखे ना भाई, किसी का खबला होगा पाकिस्तान की तरफ
जी,
मेरा पिछला तो शरीक उसकी तरफ है, अक्सर पाकिस्तान की तरफ कुछ नहीं, लेकिन जिस वक्त मैं देख रहा होता हूँ पाकिस्तान के हालात, आज कल अगर मैं उनसे मुआवजा करूँ आज के हालात का, तो सर मैं खासी उम्र का हो चुका हूँ, 60 साल पर आ चुका हूँ, मैंने इससे ही है माशाल्लाह बहुत, अगर अल्लाह चाहे तो, और मेरा ख्याल है अभी उसने मेरी लंबी उम्र लिखी हुई है इंशाल्लाह, इससे कि मुझे अभी कुछ काम करके जाए। तो पाकिस्तान के जो हालात मैंने देखे स्कूल कॉलेज यूनिवर्सिटी के जमाने से अब तक के, इतना सुनो मैं क्या कह रहा हूँ, इतना बुरा दौर, इतनी बुरी सेंसरशिप, इतना बुरा गला घोटना मैंने इससे पहले नहीं देखा था। जियाउल हक महरूम के, मैं महरूम भी कह रहा हूँ, महरूम तो है ना, वो उनके दौरे में उनके दौर में कोड़े पड़ते थे, वो दौर भी मैंने देखा। मैंने सिविल डिक्टेटरशिप भी देखी मतलब जुल्फकार अली भुट्टो साहब की, उसके बाद मैंने इन तीनों चारों आमिरों को देखा जिनको न आईन तोड़ने का हक था, न पाकिस्तान पर हुकूमत करने का हक था, और जिस तरीके से, ये मेरे अल्फाज है, जिस तरीके से इन्होंने मुल्क को नुकसान पहुंचाया है, दानिस्ता न दानिस्ता, इस पर मैं अभी फैसला नहीं कर रहा, इसलिए उसके तो मैं मेमोयर्स लिख रहा हूँ। ऐसा गलत दौर, गैर मरई सेंसरशिप का, गैर मरई माशाल्लाह का, गैर मरई का मतलब होता है जो नजर रहा दिखाई देना, मरई मफूल हो गया, तो इतना बुरा दौर मैंने पहले नहीं देखा था। मुझे तो शाबाश देनी पड़ती है उन लोगों को जो पाकिस्तान में रहते हुए कलम उठाते हैं, बात करते हैं, काम करते हैं, वो और उनके खानदान हमेशा छुरी की नोक पर, बंदूक की गोली की नाक पर रहते हैं, उसके बावजूद वो काम करते रहते हैं। शाबाश है इन लोगों की हिम्मत को, जो इस वक्त है दौर, मैंने इतना सख्त दौर पाकिस्तान पर कभी नहीं देखा था। अच्छा, अब जो बदतमीजी बेहूद की और इंतहाई निचले लेवल की जो बातें आ रही होती हैं, दुखता है उनको देख करके, दिल दुखता है उनको पढ़ करके, दिल दुखता है उनको सुन करके, तो पाकिस्तान के बारे में यहाँ से बैठ करके लिखना आसान है, पाकिस्तान के बारे में पाकिस्तान में बैठ करके लिखना सलाना उन लोगों को जो लिख रहे होते हैं। मैं तो पढ़ता रहता हूँ, देखता रहता हूँ, हिम्मत है भाई उन लोगों की। अब मैं आपकी तारीफ नहीं करना चाह रहा, 100 लफ्जों में कहानी समेटा करते रहे, क्या ही करते हैं जो भी कुछ की आपके तो कई किताबें आ गई ना उस टॉपिक के, तो आप मुझसे ऐसा नादान मन करके सवाल कर रहे जैसे आपको खुद नहीं पता, सब तो नहीं पता है। उस सम्मान में आप भी तो देख चुके हैं कि कौन कौन नंगे बैठे हैं
जी। अब लेकिन अब जाहिर है आपकी तरह मैं भी बाहर हूँ ना, तो इसलिए अब मुझे वहाँ की सिचुएशन नहीं पता, और मेरे नस्बत जाहिर है आपका वहाँ पे ज्यादा गहरा रबता है या आप वहाँ जाते रहते हैं। तो अब आखिरी सवाल ये है, बस हमें कोई उम्मीद दिलाएं कि ये सूरत हाल कब तक खत्म होने की उम्मीद है, कब मामला ठीक हो जाएंगे।
देखिए अभी और खराब होंगे, बेहतर होने की कब से उम्मीद, पता नहीं आप कहाँ बैठे हैं, किस कौन से दुबई के बुर्ज शरीफा के ऊपर आप कहाँ से दुनिया को देख रहे हैं, अभी समझे आप, ये अल्लाह हमको बचाए हालात से, और खराब होंगे सर जो मुझको हालात दिखाई दे रहे हैं, ठीक है, उसके बाद बेहतरी आएगी, उससे बेहतरी आएगी जैसे एजुकेशन फैलेगी, उससे बेहतरी आएगी जैसे आईन की पासदारी शुरू होगी, उससे बेहतरी आएगी कि ये लूट खसोट है ना, चोरी चकारी, हाँ वो सियासतदान हो, हाँ वो मुंतखब नुमाइंदे हो या गैर मुंतखब नुमाइंदे, जब तक ये दुरुस्त नहीं होंगे मामला ठीक नहीं होंगे। तो उसको दुरुस्त होने से पहले मैं हालात को खराब होता देख रहा हूँ, मैं तो कोई झूठी उम्मीद दिलाने के चक्कर में नहीं, कुछ बिल्कुल नहीं, अभी इनको और खराब होना है, उसके बाद जब अवाम इख्तदार संभालेंगे, सुने मैं क्या कह रहा हूँ, जब अवाम इख्तदार
संभालेंगे,
अभी इख्तदार अवाम के पास है ही नहीं, पता नहीं जब किस झोंक में।
ठीक है सर, बहुत शुक्रिया, बहुत शुक्रिया अपने कीमती ख्यालात से हमें आगाह करने के लिए, हमें अपना कीमती वक्त देने के लिए, मैं बहुत आपका शुक्र गुज़ार हूँ, एहसान मंद हूँ। यहाँ हम एक मुख्तसर सा ब्रेक लेंगे और उसके बाद फिर आकर हम और मुल्कों का जायज़ा लेंगे और पाकिस्तान पर भी एक नज़र दोबारा डालेंगे। एक छोटा सा ब्रेक।
VOA उर्दू अब आपके हाथ में, पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए, दूर जाने की जरूरत नहीं। VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए, जो ऐप स्टोर पर भी दस्तियाब है। VOA उर्दू अब आपके हाथ में।
वेलकम बैक। हम बात कर रहे हैं दुनिया भर में मीडिया को जो आज़ादी हासिल है या उसे मसाइल दरपेश हैं, इस बारे में हम गुफ्तगू कर रहे हैं। और इससे पहले हम शफी नकी जामी साहब से बात कर रहे थे, जिन्होंने हमें बरतानिया से ज्वाइन किया था, वो हमें बता रहे थे कि वहाँ पर क्या नॉर्म्स हैं। और ज़ाहिर है जो मसाइल तो खैर हर जगह पर होते हैं, लेकिन वहाँ की सूरत हाल महज़ब ममालिक की दूसरों के लिए काबिल तकलीद है। पाकिस्तान के बारे में भी थोड़ी सी हमने बात की कि यहाँ पर किन मुश्किलात का सामना है। हमें भारत से अदितिया राजकोल ने ज्वाइन किया, जो एडिटर हैं, BTVI के सीनियर सहाफ़ी हैं, मुख्तलिफ इदारों में काम कर चुके हैं। बहुत शुक्रिया अदितिया हमें ज्वाइन करने के लिए। इंडिया का रिकॉर्ड तो बेहतर है प्रेस फ्रीडम के मामलात में, लेकिन आप हमें बताएं, आप एक सहाफ़ी के तौर पर, ज़ाहिर सहाफ़ियों को मुश्किलात का सामना तो होता है, मीडिया को मसाइल तो होते हैं, एक अमूमी सूरत हाल बताएं कि भारत में सहाफ़ी जो कहना चाहते हैं वो कह सकते हैं, जो लिखना चाहते हैं वो लिख सकते हैं, या कहीं ना कहीं से दबाव का सामना होता है?
जी, ये तो विश्व भर में और दुनिया भर में हमने देखा है कि सहाफ़ियों के साथ, पत्रकारों के साथ, जर्नलिस्ट के साथ कुछ ना कुछ प्रॉब्लम्स रही हैं मीडिया फ्रीडम को लेकर। तो भारत में भी हालांकि डेमोक्रेसी है और बहुत ही मुझे लगता है कि जो फोर्थ पिलर ऑफ द कॉन्स्टिट्यूशन हम कहते हैं मीडिया है, उसको बिल्कुल पाबंदी नहीं है और मुझे लगता है कि फ्रीडम ऑफ एक्सप्रेशन दिया जाता है। और कई मायनों में अगर स्टेट का रिप्रेशन होता है या फिर स्टेट जो है अड़चने लाता है, हर्डल्स लाता है, तो उसमें हमारे पास लीगल सिस्टम बहुत ही पुख्ता है जिसमें हम अपील कर सकते हैं और उसमें जो है हमको रियायतें दी जाती हैं। लेकिन हाँ, कुछ ऐसे मुझे लगता है कि सिर्फ नई दिल्ली में नहीं, बट जो गांवों में, कस्बों में और जितना दूर हम दिल्ली से जाते हैं, तो उनको ज्यादा मुझे लगता है कि सहूलियत उतनी नहीं है जितने दिल्ली के पत्रकारों को है। मुझे लगता है कि गांवों को और कस्बों और डिस्ट्रिक्ट्स में जो पत्रकार हैं उनको मुझे लगता है थ्रेट फीलिंग ज्यादा होता है। जो जैसे लोकल माफियाज होते हैं, जो पावरफुल होते हैं, मसल और मनी पावर जो है, इसके बावजूद मुझे लगता है कि भारत सरकार या विश्व भर में जितनी भी ऑर्गेनाइजेशंस हैं उनको मीडिया फ्रीडम को लेकर बहुत मुझे लगता है एक कानून नहीं लेकिन एक एक ऐसा दायरा अपनाना चाहिए कि बहुत ही सहूलियत हो पत्रकारों को। क्योंकि अगर एक डेमोक्रेटिक वैल्यूज में बिलीव करते हैं पॉलिटिशियंस या फिर गवर्नेंस सिस्टम, तो मीडिया को भी एक फ्रीडम होना चाहिए आवाज उठाने के लिए और सच्चाई जो सोसाइटी की है वो जो है सामने रखने के लिए। जैसे हमने आपने पाकिस्तान का भी जिक्र किया कि जहाँ पर कुछ चैनल्स हैं या कुछ एडिटर्स हैं उनको ट्विटर से भी और उनको आर्मी के बिहाफ से बोला गया है कि आप ट्विटर पर नहीं रहेंगे या जो है चैनल्स को भी आगे नहीं चलाया जा रहा है। यहाँ पर उतनी तो मुझे लगता नहीं कि भारत में ऐसी स्थिति है, लेकिन हाँ कुछ ऐसे वाकया होते हैं जिसमें पत्रकार सामने आते हैं और कहते हैं कि हमको फोर्स किया गया, हमको जो है स्टेट ने धमकाया, लेकिन उसमें फिर डेमोक्रेटिक और इंस्टीट्यूशंस भी हैं, एक मैकेनिज्म है जिसमें हम अपील कर सकते हैं,
प्रोटेक्शन मिलती
आ सकते हैं और उससे प्रोटेक्शन मिलती है।
ठीक है, देखें आप खुद भी कश्मीरी हैं, इसलिए एक सवाल आपसे ये बनता है कि कश्मीर के मामले पे, कश्मीर के मुद्दे पर लोग आजादी से लिख सकते हैं, मतलब मुसलमान भी और गैर मुस्लिम भी, मतलब जाहिर है हम ये मुसलमान हिंदू की बात नहीं करना चाहते, लेकिन कश्मीरी और गैर कश्मीरी, कश्मीर में रहने वाले और दिल्ली में रहने वाले, जो दिल में उनके होता है वो लिख सकते हैं या कहीं ना कहीं से दबाव होता है?
जी, आपने बहुत ही अच्छा सवाल पूछा, महत्वपूर्ण सवाल पूछा, क्योंकि एक मैंने भी एक ये जिक्र किया है कि एक लोगों को बाहर रखता है विश्वभर में, इंडिया में तो नहीं लेकिन भारत बाहर लगता है कि बहुत ही रिप्रेशन है, मीडिया फ्रीडम भी नहीं होगा और मीडिया जो सहाफी हैं उनको भी जो है डेमोक्रेटिक राइट्स नहीं है। लेकिन आपको ये जानकर खुशी होगी कि मैं पिछले हफ्ते ही 5 दिन कश्मीर में रहा हूँ और वहाँ पर कुछ रोज में वहाँ पर प्रेस क्लब जो है, कश्मीर प्रेस क्लब नया बना है, उसके चुनाव होने वाले हैं। अच्छा। इसके साथ ही एडिटर्स गिल्ड ऑफ कश्मीर भी है जिनकी मीटिंग परसों ही हुई। तो ऐसा कोई भी वाकया नहीं है कि मीडिया फ्रीडम नहीं है, इनफैक्ट ऐसा स्टेट को बहुत प्रॉब्लम होती है क्योंकि इतना फ्रीडम है कि बहुत बार स्टेट के खिलाफ जैसे लिखते हैं, सिर्फ इंटरनेशनल प्रेस नहीं, लोकल प्रेस में भी बहुत सारे अखबार हैं, ग्रेटर कश्मीर है, राइजिंग कश्मीर है, इसके अलावा कश्मीर रीडर है, कश्मीर लाइफ है, तो बहुत बार स्टेट को भी कंप्लेंट होती है कि जी आप तो कुछ इतना ज्यादा लिख रहे हैं, कभी पॉजिटिव स्टोरीज भी किया कीजिए। तो बिल्कुल मुझे लगता है कि फ्रीडम है, कुछ ऐसे चंद वाक्य होते हैं क्योंकि कश्मीर एक सेंसिटिव जोन भी है, कॉन्फ्लिक्ट कहा जाता है और एनकाउंटर जैसे बहुत होते हैं आतंकवादियों के बीच में, टेररिस्ट के बीच में और सिक्योरिटी फोर्सेस के बीच में, उसमें बहुत बार अड़चन आती है क्योंकि सेक्शन 144 लगा होता है, सहाफी जो है सबसे आगे
कवरेज से नहीं कर सकते,
उसमें बहुत बार कवरेज में बहुत बार प्रॉब्लम होती है। लेकिन मुझे लगता है कि उसमें ऑब्वियसली इट इज बिटवीन स्टेट एंड द मीडिया और उसमें कुछ ना कुछ सहूलियत या कुछ ना कुछ बना सकता है, लेकिन ओवरऑल मुझे लगता है कि फ्रीडम है।
अच्छा, एक आखिरी सवाल आपसे ये कि कुछ मुल्कों में, सिर्फ पाकिस्तान की या हम किसी मिडिल ईस्ट की भी बात कर रहे हैं, अमेरिका या इंग्लैंड की बात नहीं कर रहे, कुछ मुल्कों में है ऐसा कि जहाँ पे आप कुछ खास सेक्शन ऑफ द सोसाइटी हैं जिनके बारे में बात नहीं कर सकते, हो सकता है किसी मुल्क के वजीर आजम के खिलाफ बात ना कर सकते हो, किसी मुल्क की फौज में के खिलाफ बात ना कर सकते हो, इंडिया में कोई ऐसे 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 अनासिर हैं, ऐसे एलिमेंट्स हैं जिनके खिलाफ बात, जिनके बारे में बात नहीं हो सकती है, जिनके खिलाफ बात नहीं हो सकती?
देखिए, ये तो बिल्कुल भी नहीं है क्योंकि मैं बड़ा प्राउडली कह सकता हूँ कि बहुत सारे ऐसे वर्ग हैं सोसाइटीज के जो इंडियन सोसाइटी में जिनने सफर भी किया है, जैसे हम दलितों की बात करते हैं, जो इंडियन सो कॉल्ड बैकवर्ड कास्ट, अब तो चलो नहीं है, अब हम इक्वालिटी के जमाने में रह रहे हैं, लेकिन पहले के जमाने में उन्होंने बहुत ही जो है एट्रोसिटीज फेस की, तो उनके चाहे वो मीडिया में हो, मीडिया से बाहर हो, मुझे लगता है कि इक्वल दिया गया है। कुछ ऐसे चरण बाकी बिल्कुल होते हैं जहां पर सामने आता है कि यू नो एट्रोसिटी हो रही है, लेकिन मीडिया के पॉइंट ऑफ व्यू से मुझे लगता है चाहे वो इंग्लिश मीडिया हो, वर्नाकैलर प्रेस हो या फिर बाकी हिंदी मीडिया हो, उनको तवज्जो देती है। लेकिन आपका सवाल बिल्कुल सही था क्योंकि हमारे गरीबी मुल्क पाकिस्तान में भी होता है, जैसे शियाज की बात होती है या अहमदिया की बात होती है, वहां पर इतना दो टूक से नहीं लिखा जा सकता और बहुत ही डिप्रेशन है। लेकिन यहाँ पर मुझे लगता है माइनॉरिटी, चाहे वो यू नो मुस्लिम कम्युनिटी हो, चाहे वो सिख कम्युनिटी हो या फिर बाकी बौद्ध हो, जैन हो या क्रिश्चियंस हो, उनके मुझे लगता है ओवरऑल रिपोर्टिंग में या फिर एडिटोरियल्स में या फिर मीडिया में ओवरऑल जो है हिस्सेदारी होती है। इनफैक्ट जो आप इवनिंग डिबेट्स भी बाकी चैनल्स पे देखेंगे उसमें भी आप देखेंगे कि माइनॉरिटी फेसेस जो है बिल्कुल इक्वल जगह दी जाती है।
ठीक है, बहुत शुक्रिया आदित्य राज कोल ने हमें इंडिया से ज्वाइन किया और हमें भारत के प्रेस की सूरत हाल बताई। बहुत अच्छी सूरत हाल है और वहाँ पर हर शख्स अपनी बात कर सकता है, किसी को कहीं से दबाव का सामना नहीं, ये उन्होंने हमें बताया, हम उनके शुक्रगुजार हैं। हमें अब अनवर इकबाल साहब ने ज्वाइन कर लिया है जो वाशिंगटन डीसी में डॉन के नुमाइंदे हैं। बहुत शुक्रिया अनवर साहब। सर, आपसे ये जानना चाह रहे हैं कि अब दुनिया भर में तो जाहिर है आज़ादी सहाफत की बात अमेरिका करता ही है, लेकिन अमेरिका में खुद कितनी सहाफत की आज़ादी है? बेशक इनके आइन में यहाँ पर बिल्कुल आज़ादी दी गई है और ये कहा गया है कि उसके खिलाफ कोई कानून तक नहीं बन सकता, लेकिन हम देखते हैं आए दिन सदर ट्रंप मीडिया को बुरा भला कह रहे होते हैं, झूठा करार दे रहे होते हैं, तो यहाँ पर एक अमूमी सूरत हाल हमें बताइए।
मैं आपको बताता हूँ, पहले एक छोटी सी बात कर दूं। मैंने सामने खोला हुआ नक्शा जो रिपोर्टर्स विदाउट बॉर्डर्स का है, मीडिया फ्रीडम इंडेक्स, उसमें बॉटम से पाकिस्तान का 180 मुल्कों में से पाकिस्तान का नंबर 142 है, 142, और इंडिया का 140 है। तो वो जो जितना उन्होंने रोजी पिक्चर पेश किया वो ऐसा नहीं है, रोजी भी सिलसिला कि इंडिया मीडिया में मीडिया पे किसी किस्म का प्रेशर नहीं है। हो सकता है वहां से कवानी ना हो, लेकिन सोशल और इकोनॉमिक प्रेशर बहुत ज्यादा है। तो यही हाल अमेरिका का है। अमेरिका में हुकूमत के तरफ से जाहिर कोई दबाव नहीं है, कांग्रेस की तरफ से कोई दबाव नहीं है या कोई ऐसा। हेलो,
जी 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 सर, हम सुन रहे हैं।
हेलो
सर, आपको क्या हमारी आवाज आ रही है?
जी अब आ रही है। यहाँ कोई ऐसा कानून नहीं बन सकता, लेकिन जो सदर ट्रंप यानी मौजूदा इंतजामिया के बाद आपने ये देखा है कि कानून के अलावा भी बहुत सारे और तरीके होते हैं मीडिया पे प्रेशर लाने के। मिसाल के तौर पे आज अगर आप ट्विटर्स देखें, सदर ट्रंप ने 5-6 ट्विटर्स रिलीज किए हैं जिसमें उन्होंने कहा है कि आज वो व्हाइट हाउस में सोशल मीडिया की एक स्पेशल कॉन्फ्रेंस मुनाकिद कर रहे हैं, क्योंकि जो दूसरे रेगुलर मीडिया है वो फेक मीडिया है और साबित हो चुका है। उसमें उन्होंने ये भी लिखा कि उन्हें उम्मीद है कि वो उनका जो अगला दौर 6 साल में मुकम्मल होगा तो उस वक्त तक जो रेगुलर मीडिया उसका खात्मा हो चुका होगा और सोशल मीडिया ही छा चुका होगा दुनिया पे। तो वो आप उस पर अच्छा, वो मुसलसल मीडिया को मीडिया नहीं कहते, फेक मीडिया कह के बुलाते हैं। बाज चैनल जो है टीवी के बाजारदारों का नाम लेके कहते हैं कि ये फेक है, ये इस तरह है। तो अब इस तरह जो एक फिजा बनती है, आपने ये देखा कि व्हाइट हाउस में, लेकिन बहरहाल अमेरिका में एक आजादी है और जिस तरह उनका मुकालमा हुआ था, आपको याद होगा व्हाइट हाउस के ब्रीफिंग में एक सीएनएन के कॉरेस्पॉन्डेंट, जिस तरह कॉरेस्पॉन्डेंट ने माइक देने से इनकार कर दिया था, अगर उस किस्म का वाकया पाकिस्तान में हुआ होता तो शायद वो कॉरेस्पॉन्डेंट गायब भी हो जाता। डिफाई किया उसने और अपने ग्राउंड पे खड़ा रहा। तो माशरा और कवानीन यहाँ आजादी सहाफत को सपोर्ट करते हैं। लोग जो हैं वो समझते हैं कि आजादी सहाफत जरूरी है, अमरीकी माशरा आजादी सहाफत की अहमियत को रिकग्नाइज करता है, लेकिन उसके बावजूद जो एक प्रेशर बनाया है सदर ट्रंप ने, उसका ओवरऑल अमरीकी मीडिया पे बहुत नेगेटिव असर पड़ा।
अच्छा, सदर ट्रंप जो जुबान इस्तेमाल कर रहे हैं मीडिया के खिलाफ, उससे क्या दूसरे मुल्कों के रहनुमाओं को भी तहरीक मिल रही है? क्योंकि हम ये देख रहे हैं कि और मुल्कों में भी, जाहिर है मीडिया पे प्रेशर तो हमेशा ही रहता है और हर मुल्क में ही रहता है, यानी कितना ही महजब कितना तरक्की याफ्ता क्यों ना हो, लेकिन जब एक सबसे यानी सुपर पावर कहलाने वाले मुल्क का सरबराह जब मीडिया के बारे में ऐसी बात करता है तो दूसरों को कुछ तहरीक मिलती है इस तरह?
आपने जो बात की है ये आप ये मैं सिर्फ नहीं कर रहे हैं, ये कह रहे हैं ये, बल्कि ये जो है जो रिपोर्टर्स विदाउट बॉर्डर हैं, उसके अलावा वो जो जर्नलिज्म के जो दूसरे साथियों के अदारे हैं न्यूयॉर्क पेज, या उन सब ने अपनी रिपोर्ट में इस बात को तकरीबन 2 साल से इस बात को हाईलाइट कर रहे हैं कि सदर ट्रंप जो है अमरीका के अंदर जिस किस्म की फिजा बना रहे हैं, जो माहौल पैदा कर रहे हैं, उसका असर सारी दुनिया पे पड़ेगा और पड़ रहा है। आप दूसरे मुल्कों को छोड़ दें, उसका हमें और आपको इतना इल्म नहीं है, लेकिन पाकिस्तान में देख लें, पाकिस्तान में भी उनसे सीख के इस वक्त पाकिस्तान में कोई कानून नहीं बनाया गया मीडिया के खिलाफ, लेकिन इनडायरेक्ट प्रेशर बिल्ड करने का जो तरीका है उस पर पाकिस्तान शायद इस वक्त सबसे आगे बढ़ गया है। और इस तरीके से मीडिया पे प्रेशर लाया जा रहा है कि इस वक्त तो लगता है कि इस तरह की पाबंदी मीडिया पे पाकिस्तान की गुज़श्ता 70 साल तारीख में कभी नहीं थी कि आप लोग गुफ्तगू करने से पहले तो ये था कि डायरेक्ट सेंसरशिप लग जाती थी, जिसमें आप ये करते थे कि आप उसके आप एक खबर बना के देते थे, अगर उसको सेंसरशिप वाले पास कर दें तो आपकी जिम्मेदारी खत्म हुई और उसमें बहुत सारी खबरें लग जाती थी। लेकिन अब तो ये है कि खबर को रोकना आपकी जिम्मेदारी है, खबर लग गई और उसका अगर कोई निगेटिव इम्पैक्ट हुआ फिर आप पकड़े जाते हैं। लिहाजा हर साफी हर सहाफती अदारा डरता है कोई भी खबर लगाने से कि कल कुछ का नेगेटिव असर हुआ तो हम पकड़े जाएंगे। तो इस तरह जो पोस्ट वो जो एक्शन जो पोस्ट पब्लिकेशन जो एक्शन है उससे तो बहुत खौफ और राहत पैदा हुआ है और मेरे ख्याल दुनिया के दूसरे मुल्कों में भी इसका इम्पैक्ट पड़ा है।
अच्छा, अमेरिका में ये तो ठीक बात है कि हर शख्स को इजहार की आज़ादी हासिल है और मीडिया में जो चाहें, मतलब सबूत के साथ सच जो आप समझते हो उसे आप लिख सकते हैं, अपने ओपिनियन का इजहार कर सकते हैं, लेकिन सिर्फ एक मैंने सरबराह हुकूमत के میڈیا پہ تنقید کرنے سے ایک یہ چیز اس چیز کا احساس ہوتا ہے کہ چین یا روس کے میڈیا کے جو قدغنے ہیں یا پاکستان کے ظاہر آپ نے مثال دی تو ان ممالک کے خلاف امریکہ کوئی کاروائی کرتے ہوئے اس بارے میں کہ ان کے آزادی نہیں ہے وہ نہیں کر سکتا کیونکہ آپ تو خود میڈیا پہ تنقید کرتے ہیں تو اس طرح چین اور روس کے خلاف کیس کمزور نہیں ہو جاتا؟
بالکل کمزور ہوا ہے. آپ یہ دیکھیں ظاہر اس میں تو کوئی ایسا کوئی امریکہ رپورٹ ہی جاری کرتا ہے نا, امریکہ کوئی ایکشن تو کسی کے خلاف نہیں لے سکتا, کوئی اپنے فوجی تو نہیں بھیج سکتا کہ میڈیا کو آزادی دو ورنہ حملہ کر دیں گے. امریکہ کی جو رپورٹیں آتی ہیں ہر سال مختلف میڈیا کی آزادی پہ, ہیومن رائٹس پہ, ان کا ایک امپیکٹ بنتا ہے جس کے خیال سے بہت سارے ممالک اپنی پالیسی میں نرمی لاتے ہیں. لیکن آپ یہ دیکھیں کہ اس وقت اس طرح کی رپورٹس کا اثر کم ہو گیا ہے, اور جب کوئی رپورٹ آتی ہے اگر چین کے خلاف آئے یا پاکستان کے خلاف آئے کسی کے خلاف, بڑی آسانی سے کہہ دیتے ہیں کہ امریکہ اپنے آپ پہ نظر رکھے اور یہ کہ امریکہ میں کیا ہو رہا ہے, اور ایران بھی کر دیتا ہے, سب کہہ دیتے ہیں. اس کی وجہ یہ ہے کہ جو ایک مورل فورس ہوتی تھی امریکہ کے بیان کے پیچھے, وہ مورل فورس کمزور ہو گئی ہے.
جی ٹھیک ہے انور اقبال صاحب, بہت شکریہ ہمیں جوائن کرنے کے لیے. ایک عمومی صورتحال ہم نے معلوم کی, امریکہ میں پریس فریڈم کے صورتحال بہت اچھی ہے لیکن ظاہر ہے صدر کے بیانات سے تھوڑے سے ایمبیرسمنٹ ہوتی ہے. ہمیں سپتے عارف صاحب نے جوائن کیا, جیو کے نمائندے ہیں دبئی میں اور وہاں ایک عرصے سے مقیم ہیں, وہاں کے میڈیا کو جانتے ہیں, ان سے مشرق وسطی کی صورتحال میں بات کرتے ہیں. سپتے صاحب بہت شکریہ. میں ابھی یہ رپورٹ دیکھ رہا ہوں کہ دنیا بھر میں کتنے صحافی کہاں کہاں جیلوں میں قید ہیں, تو ترکی میں 68 ہیں اور ایجپٹ میں 25 ہیں, سعودی عرب میں 30 ہیں, ایران میں 8 ہیں, بحرین میں 6 ہیں, سیریا میں 6 ہیں. تو مشرق وسطی میں ظاہر کافی مسائل ہیں لیکن میرا خیال ہے امارات میں کچھ آزادی ہے میڈیا کو, آپ کیا بتا سکتے ہیں؟
جی مبشر, سب سے پہلے تو بہت شکریہ, لیکن جیسا آپ نے بھی یہاں پر کافی عرصہ کام کیا ہے, مشرق وسطی کی صورتحال کو دیکھا ہے, یہاں کے اخبارات کو جانچا ہے, پڑھا ہے, میں سمجھتا ہوں کہ مشرق وسطی کی جو صورتحال ہے خاص طور پر جب سے یہ عرب اسپرنگ ہوا اور یہاں پر جب سے کچھ ایسی موومنٹس پیدا ہوئی جس کے بعد سے آزادی اظہار کے مختلف دیگر ذرائع پیدا ہوئے, تو یہاں کے اخبارات جو ہیں خاص طور پر دبئی کے متحدہ عرب امارات, اس میں کافی آزادی دیکھنے کو ملتی ہے. میں اس وجہ سے یہ نہیں کہہ رہا مبشر کہ میں یہاں رہتا ہوں, لیکن یہاں پر آپ گزشتہ روز ایک بڑی خبر یہاں پر چھپی جب یہاں پر دبئی میں عید کے دوسرے دن یہاں پر ایک ایکسیڈنٹ ہوا تھا, عدالت میں اس کی کاروائی جاری تھی, اس کی خبر آج چھپی ہے کہ عدالت میں جو کاروائی چھپی اس میں وکیل نے یہاں کے ایک بڑے ادارے کو جو ٹریفک ٹرانسپورٹ کا ادارہ ہے اس کو مورد الزام ٹھہرایا اور وہ بیان چھپا بھی ہے. اوور آل صورتحال یہ نظر آتی ہے کہ کافی حد تک آزادی اور آزادی کی طرف جاتے ہوئے نظر آتے ہیں. وہ پابندیاں جو شاید 10 سال پہلے مشرق وسطی میں نظر آتی تھی وہ اب اس جو دور ہے اس میں نظر نہیں آتی. خبریں نظر آتی ہیں, ان کی ہیڈ لائنیں مختلف ہوں گی لیکن باڈی میں آپ کو چیزیں نظر آ جائیں گی, کہیں نہ کہیں بٹوین دی لائنز جو ہے وہ آزادی کا اظہار جو ہے وہ نظر آئے گا.
ٹھیک ہے, یہ تو بہت اچھی بات ہے. کیا ہم یہ سمجھیں کہ قطر میں جیسے الجزیرہ چینل آیا تھا اور اس پہ کافی یعنی مغرب میں بھی تنقید کی گئی کہ وہ شاید طالبان کی یا اور لوگوں کی بھی کوریج کر دیتا ہے اور بہت افغانستان وغیرہ میں بھی اس نے بہت کوریج کی, تو لیکن اس الجزیرہ چینل کو ان لوگوں کے لیے قابل تقلید کوئی ایک مثال بنائے کہ جو جس نے آزادی سے صحافت کی تو باقی عرب میڈیا بھی اس کو دیکھ کے تھوڑے سے آزادی کا استعمال کر رہا ہے.
مبشر اگر آپ قطر کی اپنی مثال دیں کہ بھائی وہاں الجزیرہ ہے جس نے دنیا بھر میں ہیڈ لائنز بنائی ہیں, خاص طور پر جب امریکہ نے افغانستان کا جو کرائسس پیدا ہوا اس پہ بڑی ایسے لوگوں کے بیانات اور ویڈیو انٹرویوز نشر کیے جو شاید ہو سکتا تھا کہ مغربی میڈیا پر نظر نہیں آتے, اس پہ قطر میں نظر آئے. تو یہاں پر العربیہ آپ کو پتا ہے کہ یہاں پر قائم کیا گیا, العربیہ کا مرکز جو ہے جو ہیڈ آفس ہے وہ دبئی میں ہے اور اس پہ بھی مختلف قسم کی خبریں آتی ہیں, لیکن اس طریقے سے جس طریقے سے قطر کے چینل الجزیرہ نے پہلگام مچایا تھا اس طریقے سے نہیں آتی, لیکن پھر بھی کچھ نہ کچھ حد تک خبریں جو ہیں مختلف حوالوں سے نظر آتی رہتی ہیں. لیکن جب اپنا میں بتاؤں کہ جب میں نے 2013 میں 2015 میں قطر مختلف اسٹوریز کے لیے میں گیا, تو میں اپنی ایگزامپل دوں گا کہ ایئرپورٹ پہ ایک عجیب سی صورتحال کا سامنا, میں اپنے ساتھ کیمرہ اور ہمارے ساتھ آپ کو پتا ہے مائک ہوتا ہے وہ لے کے گیا, تو انہوں نے کہا کہ پہلے آپ کو پرمیشن لینی پڑے گی, آپ کسی بھی جگہ یعنی جا کر کسی حکومتی ادارے یا پاکستانی کسی سینٹر میں پاکستانی پبلک کا بھی اگر آپ کو موقف لینا ہوگا تو پہلے آپ کو حکومت کی طرف سے پرمیشن لینی پڑے گی. تو وہ ایئرپورٹ پہ انہوں نے رکھ دیا. تو مختلف قسم کی صورتحال ہے, الجزیرہ یقیناً نے مختلف خبریں دی, لیکن جب آپ وہاں پر جائیں گے بطور صحافی تو دیگر مختلف مشکلات درپیش ہوتی ہیں.
ٹھیک ہے. اچھا ایک بات یہ کہ چونکہ ہم تو امارات کو ایسے دیکھتے ہیں کہ وہاں دوسروں سے زیادہ بات کرنے کی آزادی ہوگی, یعنی اس امید کے ساتھ ہم یہ سوال کر رہے ہیں کہ اب جیسے ترکی ہے وہاں پہ 68 جرنلسٹ جو ہیں قید ہیں, یا ایران ہے ظاہر ہے اس پہ پوری دنیا تنقید کرتی ہے کہ وہاں پہ اس طرح کی آزادی نہیں ہے اظہار کی, تو دبئی کا میڈیا یا گلف نیوز, خلیج ٹائمز, یہاں پر العربیہ یا الجزیرہ, یہاں پہ اس طرح کی بات ہوتی ہے کہ پریس فریڈم ہونی چاہیے ان ملکوں میں؟
دیکھیں سب سے بڑی بات یہاں پر آج کل جو جاری ہے وہ آپ کو پتا ہے دنیا کا بڑا تعلق جو ہے وہ شدت پسندی کا عرب کے ساتھ جوڑا گیا ہے. تو مختلف طریقے سے خبریں یہاں پر شائع ہو رہی ہیں, گلف نیوز دیکھ لیں, العربیہ دیکھ لیں اور مختلف اخبارات دیکھ لیں یہاں پر, یعنی آپ کہیں گے کہ ویسی خبریں شائع نہیں ہو سکتی جیسے یورپ میں یا انگلینڈ میں شائع ہو جاتی ہیں, لیکن مشرق وسطی میں, خاص طور پر دبئی میں یا عمان میں بھی آپ کو بتاؤں بہت بہتر صورتحال ہے اور مکمل طور پر کافی حد تک بات کہہ دی جاتی ہے, لکھ دی جاتی ہے. تو وہ والی پرانی جو صورتحال تھی, خاص طور پر سوشل میڈیا کے آنے سے بہت سارے اداروں کو پتہ چل گیا کہ خبر ہم نہیں دیں گے تو کہیں نہ کہیں اور سے جائے گی اور کیا پتہ وہ خبر کا صحیح رخ بھی نہ ہو. تو خبر دینے کا دیا, خبر دی جا رہی ہے, چھپ رہی ہے. اب یورپ اور امریکہ اس کو اپنے زاویے سے دیکھے گا کہ وہ اتنی زیادہ آزاد نہیں ہے, لیکن کم از کم جو موقف ہے, جو خبر ہے, وہ قارئین تک, سامعین تک, ناظرین تک پہنچائی جا رہی ہے.
ٹھیک ہے, بہت شکریہ سبط عارف ہمیں جوائن کرنے کے لیے, صورتحال کے بارے میں بتانے کے لیے. ایک خبر اور میرے پاس ہے, یہ رپورٹرز ود آؤٹ بارڈر کی خبر ہے. ان کے کچھ نمائندوں نے سعودی عرب کا دورہ کیا اپریل میں اور وہاں جا کے کوشش کی کہ وہاں پہ جو 30 سعودی صحافی گرفتار ہیں ان کی رہائی کے لیے بات کریں. مطلب انہوں نے وعدہ تو کیا سعودی عرب نے کہ ہم انہیں رہا کریں گے, لیکن ابھی تک رہا نہیں کیا ہے. اور سعودی عرب پہ جب سے جمال خشوگی کو ترکی کے سعودی سفارت خانے میں قتل کیا گیا ہے, اس کے بعد سے بہت زیادہ لوگ بات کرتے ہیں سعودی صحافیوں کی سعودی عرب میں آزادی کی, اور ظاہر ہے انگلیاں اٹھی ہیں شہزادہ محمد بن سلمان کی طرف جو ان کے ولی عہد ہیں. لیکن ترکی کی اپنی صورتحال بھی کچھ اچھی نہیں ہے, وہاں 68 صحافی جیلوں میں ہیں اور سعودی عرب میں بھی 30 صحافی ہیں, اور ان کو رہا نہ کرنے کی وجہ سے, وعدے کے باوجود رہا نہیں کیا گیا, تو اس کے اوپر صحافت تنظیمیں احتجاج کر رہی ہیں. اب ہمیں پرویز شوکر صاحب نے جوائن کیا ہے جو پی ایف یو جے کے رہنما ہیں, ان سے پاکستان کی صورتحال پہ بات کرتے ہیں. پرویز صاحب بہت شکریہ جوائن کرنے کے لیے. پاکستان کے میڈیا کے بارے میں لوگ ذکر تو کر رہے ہیں کہ میڈیا پہ دباؤ ہے یا سینسرشپ ہے, یہ سرگوشیاں تو کی جاتی ہیں, لیکن ظاہر ہے میڈیا پہ اس کا اظہار پاکستان میں نہیں کیا جا رہا. تو آپ ہمیں بتائیں کہ کیا صورتحال ہے, اور اس آپ چونکہ پی ایف یو جے کے رہنما ہیں تو اس صورتحال کے خاتمے کے لیے کیا کر رہے ہیں؟
دیکھیں جی, یہاں پہ آزادی اور صحافت کا غلط مطلب دیا جاتا. ہمارے پی ایف یو جے کا ایک پورا چیپٹر ہے جس میں ایتھکس کا چیپٹر ہے کہ آزادی صحافت کوئی بالکل آپ شتر بے مہار نہیں ہے, ایک لمیٹیشن ہے. لیکن پاکستان میں جو گمبھیر صورتحال ہے اس میں ایک آزادی صحافت ہر حکومت میں ہمیں اعتراض ہوتا ہے, خاص طور پر نواز شریف حکومت میں بھی, کہ وہاں اس وقت وہ پریشرائز کرتے تھے اور پیپلز پارٹی میں قدرے بہتر تھا. اب ابھی بھی آپ دیکھیں جو ہم ملزمان ہیں جن کو عدالت میں جو سیاسی رہنما عدالتوں میں لاتے اور لے جاتے ہیں وہ پورا پورا انٹرویو دیتے ہیں, اور یہاں پہ کچھ لوگوں کا خیال ہے کہ ہمیں کرش کرنے کی کوشش کی جا رہی ہے. ہاں سوشل میڈیا پہ کچھ پولیٹیکل پارٹیز کے لوگ یہ ڈیمانڈ کرتے ہیں کہ فلاں فلاں صحافی کو گرفتار کر لیا جائے, لیکن میں سوشل میڈیا کی بات کو اتنی اہمیت نہیں دیتا, کیونکہ سوشل میڈیا میں اگر کوئی بات آتی ہے تو اس کو سائبر رنگ میں چیلنج کیا جا سکتا ہے. ابھی 3 چینلز کو بند کیا گیا جس پہ میری تنظیم نے پورا احتجاج کیا پریس کلب, نیشنل پریس کلب کے باہر.
لیکن کیا آپ, لیکن آپ نے کہا ملزموں کی بات کی, کیا جو ملزم ہے اس کا انٹرویو میڈیا پہ نہیں چلنا چاہیے, آپ یہ بات کہہ رہے ہیں؟
دیکھیں آپ امریکہ لینے, جو بھی آزاد ملک ہیں جہاں پہ صحافت آزاد ہے, وہاں امریکہ ہو, برطانیہ میں یا یورپین کنٹریز ہوں, وہاں کسی زیر حراست ملزم کا انٹرویو آپ ٹیلی کاسٹ کرتے ہیں, نشر کرتے ہیں. یہ پاکستان میں ٹریڈیشن ہے کہ ایک ملزم چاہے کوئی بھی ہو, جب سب کے انٹرویو چل رہے تھے زرداری صاحب کا بھی چلنا چاہیے تھا, لیکن وہ پروڈکشن آرڈر پہ कौमी असम्बली में थे, वहाँ उनका इंटरव्यू किया गया
जी।
जो नहीं चलने दिया गया, लेकिन मैं समझता हूँ कि ऐसी भी पाबंदी नहीं है। आज साद रफीक साहब और उनको अदालत में पेश किया गया, उन्होंने पूरा पूरा बयान दिया और स्टेटमेंट की जारी भी हुई और टेलीकास्ट भी हुई मीडिया पे। हाँ, पाबंदी जरूर है, वो मालकान की तरफ से ज्यादा पाबंदी है हम पे
जी।
मालकान अपने खिलाफ या कोई खबर शाया नहीं होने देते, ये आजादी सियासत है। जब उनका चैनल बंद करते हैं तो वो फिर PSUJ और तंजीमों से रابطہ करते हैं। हाँ, जब तनहाओं का इशू आए तो फिर वो लोगों को कान से पकड़ कर निकालते भी हैं। हजारों के हिसाब से लोगों को निकाला गया और कई कई महीने से तनहा लेते हैं, तो उसमें बड़े बड़े ग्रुप शामिल हैं और ये बहाना कि हम पैसे नुकसान में जा रहे हैं।
तो
आप ये देखें कि राइट्स सबके बराबर हैं। अगर कोई अदारा बंद होता है उसके खिलाफ हम खड़े होते हैं, लेकिन जब तनहाओं का मामला आता है तो मालकान की एक क्लब जो है वो इकट्ठा हो जाता है। मुआवजा तक नहीं देते, छह छह महीने। ये पाकिस्तान बाहर मुल्क है जहाँ इतना जुल्म हो रहा है।
बिल्कुल, मजहर अब्बास साहब ने हमें ज्वाइन कर लिया, सर बहुत शुक्रिया। मीडिया की सूरत हाल के बारे में हम बात कर रहे हैं और लोग ये कहते हैं कि पाकिस्तान में, पाकिस्तान का अपना मीडिया अपने ऊपर जो दबाव है उसका उसके बारे में बात नहीं कर पाता, खबरें रुक जाती हैं। आज की भी खबर है कि मरीम नवाज का इंटरव्यू रोका गया है, नदीम मलिक का। तो आप हमें बताएं कि असल में सूरत हाल बिल्कुल ठीक वाजे पिक्चर क्या है और ये सूरत हाल कैसे बदली जा सकती है?
देखिए, दबाव तो है, इसमें कोई शक नहीं है। पिछले दो नुक्ते नजर हो सकते हैं। अब ये जो ताज़ा तरीन सूरत हाल है जिसका अभी जिक्र हो रहा था कि मुल्ज़िमान के इंटरव्यू चल सकते हैं नहीं चल सकते हैं, मुजरिमों के इंटरव्यू चल सकते हैं नहीं चल सकते हैं
जी।
ये बुनियादी तौर पे हुकूमत को ये समझने की ज़रूरत है कि अगर ऐसी कोई इशू है तो ये अदालत का इशू है, ये हुकूमत का इशू नहीं है। कि अगर कोई केस चल रहा है और दौरान किसी मुल्ज़िम का इंटरव्यू चल जाता है तो अदालत तो नोटिस नहीं ले रही
जी।
अदालत ने तो ये नहीं कहा कि ये मैटर सब ज्यूडिस है और आप इसका इंटरव्यू नहीं नशर करेंगे, तो हुकूमत को क्या तकलीफ है
जी।
और दुनिया भर में ऐसा नहीं है। दुनिया भर में, अगर आपको याद हो, दुनिया भर में सद्दाम हुसैन की फांसी तक दिखाई गई और लाइव दिखाई गई
जी।
ये मेरे लिहाज से तो वो बहुत ही अनएथिकल था, इसमें कोई वो नहीं है। जो मुल्ज़िम होता है वो हमारी इस रीजन में खास तौर पे, क्योंकि हमारे यहाँ जो है वो
झूठे इल्जाम भी लगते हैं,
जेल में डाल देते हैं। वरना तो बाहर बरतानिया और दूसरी जगहों पे तो आप अंडर ट्रायल जो होता है वो बेसिकली बेल पर ही आउट हो, बेल पर होता है
जी।
लेकिन अंडर ट्रायल की बुनियादी डेफिनेशन ये है, और जब तक उसके किसी पे जुर्म साबित ना हो जाए वो इनोसेंट कहलाता है। यानी जब तक वो गिल्टी डिक्लेयर ना हो जाए और कन्विक्ट ना हो जाए, और जब एक आदमी कन्विक्ट, वैसे तो एज ए जर्नलिस्ट तो मैं तो ये भी चाहूंगा कि किसी कन्विक्ट का व्यू पॉइंट भी, और पाकिस्तान में ये हो चुका है
जी।
जो एमक्यूएम के सौलत मिर्जा थी, जिसे जो सौलत मिर्जा था जिसको फांसी हुई
जी,
वो फांसी गार्ड से उसका वीडियो स्टेटमेंट रिकॉर्ड होता है और वो दुनिया भर में लीक हो जाता है। दुनिया जो पाकिस्तान भर में उसको सारे चैनल जो है वो चलाते हैं
जी।
और इसके बाद भी और भी कई मिसालें दी जा सकती हैं। तो बेसिकली जो गवर्नमेंट से नजर ये आता है कि गवर्नमेंट को, क्योंकि ये अंदाजा है कि इस वक्त जो अंडर ट्रायल्स हैं वो ज्यादातर ऑपोजिशन के लोग हैं, बल्कि तमाम ही, अगर मैं कहूँ माँ सिवाय इसके कि उनके अलीम खान जो है वो अब बेल पर हैं, वरना तो ज्यादातर ऑपोजिशन के ही हैं। तो इसका मकसद बुनियादी तौर पर ये नजर आता है कि क्योंकि ऑपोजिशन जो है वो चाहे प्रोटेक्शन ऑर्डर के थ्रू या अदरवाइज अगर कोर्ट में आते हैं तो कोर्ट में लोग उनके इंटरव्यू करते हैं, और ये कोई पहली मर्तबा नहीं हुआ है, ये सालों से होता चला आ रहा है। और बुनियादी जो डेफिनेशन होती हैं वो भी ये है, प्रोटेक्शन ऑर्डर के हवाले से भी यही है।
अच्छा, ज्यादा से ज्यादा ये हो सकता है जी, ये हो सकता है कि उनसे कहा जाए कि इस केस पे बात ना करें, लेकिन सियासी मामलात पे तो इजहार की इजाजत होनी चाहिए। आप एक सवाल, इस सवाल का जवाब दें कि एक साल पहले के मुकाबले में जब इमरान खान की गवर्नमेंट आई और अब जाहिर है वो एक साल उसे पूरा होने वाला है, इस एक साल में मीडिया की हालत खराब हुई है, बेहतर हुई है या वैसी ही है जैसी एक साल पहले थी, आप किस नजर से देखते हैं?
देखिए मोर और लेस सूरत हाल जो है, जब 2018 से पहले भी हम देखें, उस वक्त भी कोई ना कोई दबाव रहता है। अब ये जो बाज दबाव इस तरह के रहते हैं कि पैमरा से अगर आप मालूम करें तो पैमरा को भी नहीं पता होता, मुस्लिम लीग नून की हुकूमत में एक ऐसा कानून बनने जा रहा था वजारत इत्तलात के हवाले से जिसका वजीर इत्तलात को इल्म ही नहीं था। वो तकरीबन मरियम औरंगजेब को लास्ट मिनट पे पता चला, किसी ने बताया कि इस तरह का कानून आ रहा है, और मरियम औरंगजेब ने कहा कि मेरे तो इल्म ही नहीं है। और इसी तरह का एक कानून जो है वो सिंध में भी आने वाला था, जिसको लास्ट मिनट पे मैंने और कुछ दोस्तों ने जाकर रुकवाया और उनको बताया कि ये कौन सा कानून लेकर आ रहे हैं, तो आप प्रेस एंड पब्लिकेशन ऑर्डिनेंस 1960 वाला वापस लेकर आ रहे हैं। तो इस तरह की चीजें मिस्टीरियसली भी होती रही हैं। और इसी तरीके से टेलीविजन चैनल जो ऑफ एयर किए जाते हैं, दूसरे नंबरों पे डाल दिए जाते हैं, ये बुनियादी तौर पे खुद बात सिचुएशन में कैमरा को नहीं पता होता। उनसे मालूम करो तो वो कहते हैं जी हमने तो किसी चैनल को ऑफ एयर नहीं किया। वजीर वजारत इत्तलात से पूछो, उन्होंने कहा जी हमें इल्म नहीं है। तो सवाल ये है कि फिर किसको इल्म है, फिर ये काम कौन कर रहा है, केबल ऑपरेटर्स को कौन फोन करके ये चीजें करता है। तो इस तरह की चीजें माजी में भी होती रही हैं और पिछले एक साल में भी हमने देखी हैं। और मीडिया पे कहीं ना कहीं इस तरह का दबाव होता है कि जिस जर्नलिस्ट को वो बहुत ज्यादा नापसंद करने लगते हैं, गवर्नमेंट की गुड बुक में नहीं होता या दूसरे इदारों की गुड बुक में नहीं होता, तो चैनल पे डायरेक्टली या इनडायरेक्टली ये दबाव आता है किसी ना किसी हवाले से, या तो इनके उनको कॉलम लिखने से रोक दिया जाता है जी। या उनको ये कहा जाता है कि वो आप अपनी बातें उस तरीके से चैनल पे ना करें। बाज चैनल्स के एडिटोरियल बोर्ड हैं, बाज चैनल के नहीं हैं, तो उसमें जो एडिटिंग होती है उसमें बहुत सी ऐसी चीजें निकाल दी जाती हैं जो नॉर्मल उसमें ना उसका नेशनल सिक्योरिटी से कोई ताल्लुक होता है ना उसका किसी और चीज से ताल्लुक होता है, लेकिन कुछ चीजें डिसलाइक की जाती हैं, उन चीजों को निकाल दिया जाता है और वो एडिट हो जाती हैं।
ठीक है मजे साहब, ये परवेज शौकत साहब भी हमारे साथ लाइन पर हैं, वो PFUA के एक तंजीम के धड़े, कहना मुझे अच्छा तो नहीं लग रहा है, लेकिन एक धड़े के सरबराह हैं। हम जानते हैं कि PFUA, मेरा ख्याल है कि मैं यहाँ से बैठ के अगर गिन सकता हूँ तो चार तो हैं, यानी एक दस्तूरी भी है और तीन दूसरी हैं जिसके मुख्तलिफ अहदेदार हैं। तो ये जो तकसीम है, क्या ये भी एक रुकावट बनी है इस मीडिया की आज़ादी के खिलाफ जद्दोजहद में और उसको ख़त्म कराने में? ज़ाहिर है जब आप तकसीम होंगे तो फिर कैसे मिलकर आवाज़ उठाएंगे, ये भी एक वजह है।
सबसे ज्यादा नुकसान हुआ है इस चीज का जी। ये इस तकसीम का फायदा मुख्तलिफ हुकूमतों को हुआ है, उन इदारों को हुआ है जो माजी में जिनसे PFUA एक जबान होकर लड़ा करती थी, और इसका जितना नुकसान आगे चल के होने जा रहा है उसका भी हमें अंदाजा नहीं है। चाहे वो अखबारी सनत के कारकुनों के माशी मसाइल हों, या आज़ादी सहाफत के मसाइल हों, या अच्छी सहाफत के जिम्मेदाराना सहाफत के मसाइल हों, PFUA की तकसीम से सिर्फ नुकसान हुआ है, किसी को फायदा नहीं हुआ। और बदकिस्मती यह है कि इस नुकसान को ख़त्म करने के लिए यकजा होने के लिए भी कोई तैयार नहीं है। तो मैं चूंकि साबिक रह चुका हूँ सेक्रेटरी जनरल, और जिस जमाने में परवेज शौकत साहब सदर थे उस जमाने में भी मैं सेक्रेटरी जनरल था, उसके बाद भी रहा, लेकिन मुझे आज जितनी तकलीफ PFUA की धड़ेबंदी से हुई है, मेरा ख्याल है आज़ादी सहाफत की आधी जंग जो है वो आप सिर्फ इस वजह से हार गए हैं और इस वजह से हार रहे हैं कि PFUA तकसीम है।
सर बस आखिरी सवाल ये कि क्या जब तक के सियासी सूरत हाल नहीं बदलेगी तब तक सहाफत इसी इन्हीं हालात का शिकार रहेगी, या आपको कोई उम्मीद है कि मुस्तकबिल करीब में, इसी साल कुछ महीने बाद या साल भर बाद सूरत हाल बदल सकती है, या ये PTI का पूरा दौर ऐसे भुगतना पड़ेगा, कुछ आप मुस्तकबिल की पेशगोई कर सकते हैं?
देखिए बदकिस्मती है, जो भी हमारी मुख्तलिफ हुकूमतें आती हैं, और अक्सर उन हुकूमत में चूंकि उनके तर्जुमान वजीर इत्तलात ही रहते हैं, अक्सर जो गवर्नमेंट्स होती हैं उनसे हम यही कहते हैं कि जब कवानीन बनाएं तो इतना ज़रूर गौर कर लिया करें कि कल आप अपोजिशन में भी होंगे। तो इसीलिए मुख्तलिफ जो खुद इमरान खान साहब जब अपोजिशन में थे तो वो सबसे पुरजोर तरीके से ये कहा करते थे کہ اگر ہماری حکومت آئی تو میں وزارت اطلاعات ختم کر دوں گا. اس سے پہلے پیپلز پارٹی بھی یہ کہا کرتی تھی, نون لیگ بھی یہ کہتی تھی, یہ سب کے سب جب حکومت میں آتے ہیں تو اسی وزارت اطلاعات کو استعمال کرتے ہیں, اور پھر جب اپوزیشن میں آتے ہیں تو شور کرتے ہیں کہ وزارت اطلاعات کو حکومت اپنے مقاصد کے لیے استعمال کر رہی ہے. تو یہی چیزیں پروٹیکشن آرڈر کے حوالے سے بھی میں کہوں گا کہ آج جو پروٹیکشن آرڈر کو روکے جا رہے ہیں تو یہ ضرور تحریک انصاف یہ سوچے کہ کل وہ اپوزیشن میں ہو سکتی ہے, کل جب وہ اپوزیشن میں ہوگی ان کے لوگ اگر مقدمات میں گرفتار ہوں گے تو ان کا پھر اس وقت کیا موقف ہوگا کہ ان کے پروٹیکشن آرڈر جاری کیے جائیں کہ نہیں جاری کیے جائیں.
بہت شکریہ مظہر عباس صاحب ہمیں جوائن کرنے کے لیے اور اس بارے میں بات کرنے کے لیے. ہم پرویز شوکت صاحب ہمارے ساتھ لائن پر ہیں. پرویز صاحب دیکھیں, مظہر عباس صاحب بھی کہہ رہے ہیں کہ یہ جو تقسیم ہے اس نے سب سے زیادہ نقصان پہنچایا ہے صحافت کی آزادی کو, تو کوئی ایسی صورت ہو سکتی ہے کہ تمام دھڑے ایک ہو جائیں, پی ایف یو جے ایک ہو جائے, یا کوئی اس میں اصولی کوئی اختلاف ہے؟
میں نے مظہر صاحب نے بڑی صحیح بات کی, اس کا بہت زیادہ نقصان ہوا ہے.
جی
میں نے ایک فارمولا پیش کیا تھا کہ جتنے دھڑے ہیں سب اپنے اپنے یونین کو ڈیزالو کریں اور ایک صاف ستھری ووٹر لسٹ بنائی جائے انڈیپینڈنٹ کمیٹی کے ذریعے, اس میں الیکشن ہو, ہم سب اس میں الیکشن پارٹیسپیٹ کریں اور جو جیت کے آئے وہ ہمارا لیڈر ہوگا. لیکن بدقسمتی سے ہمارے پی ایس یو جے کا کنٹرول چند مالکان نے سنبھال لیا جس کی وجہ سے یہ اتحاد نہیں ہوتا. میں تو تیار ہوں اپنی یونین کو ڈیزالو کرنے کے, باقی دھڑے بھی تیار ہو گیا. بادشاہ صاحب بہت اچھی طرح جانتے ہیں سر, اور یہ ہمارے ساتھ اکٹھے کام بھی کیا, اور پی ایس یو جے بہت طاقت میں تھی, اور میں نہیں سمجھتا کہ میں اگر ڈیزالو کرتا ہوں اور باقی اگر نہیں کرتے تو یہ ان کا قصور ہے. میں تو مظہر صاحب کے ہاتھ میں استعفی دینے کے لیے تیار ہوں.
اچھا اب ہمیں بتائیں کہ یہ جو صورتحال اس وقت ہے, لوگ بے روزگار ہو رہے ہیں, چار چار مہینے سے تنخواہ نہیں مل رہی, تو اس کے لیے کچھ مالکان سے آپ بات کرتے ہیں اور گورنمنٹ سے کہ وہ اس میں کوئی اپنا کردار ادا کریں؟
دیکھیں حکومت نے وزیر اطلاعات نے مالکان کو ابھی تھوڑے دن پہلے ان کے واجبات کیے تھے جس میں 38 کروڑ ان کو دیے, لیکن بدقسمتی سے بات ہے لیکن اس کے باوجود مالکان نے اپنے ملازمین تنخواہیں نہیں دیے, اور یہاں نہ کوئی رکھنے کا قانون ہے نہ نکالنے کا قانون. میں اس ظلم کے خلاف سپریم کورٹ میں میں نے 12-13 پٹیشنیں دائر کیں, اور میں نے سینکڑوں اپنے ساتھیوں کو ریلیف دلایا اور ان کو کئی کئی مہینے کئی کئی لاکھ روپے تنخواہیں دلائیں. چیف جسٹس ثاقب نثار صاحب نے میرے ساتھ شفقت کی اور میری پٹیشنوں کو انٹرٹین کیا, حالانکہ لیبر کورٹ کے کیسز تھے. ہم تو میدان میں ہیں اور مالکان کے کسی, اور دوسری بات یہ ہے کہ مالکان کا ایک نعمت ہمیں واجبات نہیں ملے, اشتہار نہیں ملے. دنیا کا کوئی ملک ایسا نہیں ہے جہاں ڈکلیریشن ایک اخبار کا لے لیا جائے اور 2-3 مہینے بعد مالکان آ جائیں حکومت سے کہ ہمیں اشتہار دو, اور ہمارے کانٹیکٹ میں کہیں نہیں لکھا کہ آپ کو اشتہارات ملیں گے, پھر اس کے واجبات ملیں گے تو پھر تنہائی ملیں گی. ہم نے تو طوفان آندھی طوفان میں بھی ان کا اخبار نکالا ہے اور ان کے چلائے, لیکن خربوں روپے کمانے کے باوجود ان پہ کوئی قدغن نہیں ہے کہ آپ لیبر قوانین سے امپلیمنٹ کریں, ملکی قوانین آئین پہ کریں اور اسلامی تعلیمات پہ کریں. حضور پاک کا ارشاد ہے کہ مزدور کی محنت کا مزہ پسینہ خشک ہونے سے پہلے دیں. مگر افسوس ہے کہ نہ کسی قانون کو مانتے ہیں نہ کسی تعلیمات کو مانتے ہیں, اور یہ لوگوں کو 6-6 مہینے سے تنہا محروم ہے, حالانکہ ان کے خزانے میں کوئی کمی نہیں, یہ کھربوں روپے کے مالک ہیں, اور ان کے ایک اخبار سے 10 اخبار اور چینل نکلے ہیں. صرف بدقسمتی یہ ہے کہ ہمارے ساتھیوں کو ہم بیچارے جو ہے صحافی پاکستان میں سب سے زیادہ بدحال ہیں وہ صحافی ہیں اور مالکان کے ساتھ ظلم کر رہے ہیں.
ٹھیک ہے, بہت شکریہ پرویز شوکت صاحب ہمیں جوائن کرنے کے لیے. پی ایف جی کے رہنما ہیں اور وہ صورتحال بتا رہے تھے کہ پاکستان میں صحافیوں کو, یعنی میڈیا کی تو جو حالت ہے وہ تو ہے لیکن صحافیوں کو بھی مشکل حالات کا سامنا ہے, کئی کئی مہینے سے 6-6 مہینے سے تنخواہیں نہیں ملتی, اور نہ رکھنے کا کوئی قانون ہے نہ نکالنے کا کوئی قانون ہے, اور جب بھی صحافی اپنے لیے آواز بلند کرتے ہیں تو اسے صحافت کی آزادی سے جوڑ دیا جاتا ہے. صحافت کی آزادی ایک الگ موضوع ہے اور اس میں بھی پاکستان کو مشکلات کا سامنا ہے, اور مظہر عباس صاحب نے اس بارے میں توجہ دلائی کہ موجودہ حکومت کو سوچنا چاہیے کہ جب وہ اپوزیشن میں آئیں گے تو پھر ان کے لیے بھی یہی آواز میڈیا نے اٹھانی ہے. اسی کے ساتھ ہمارے پروگرام کا وقت ختم ہوا. مبشر علی زیدی کو اجازت دیجیے. ہمارے پروڈیوسر تھے سید اسفر امام اور انجینئر تھے پیٹ ہنڈلے.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
گوشہ ادب میں میں ہوں اسد عزیز. اردو ادب میں انشائیہ نگاری یا ہلکے پھلکے مضامین کی تاریخ کوئی زیادہ پرانی نہیں ہے, لیکن ایسے لکھنے والوں کی تعداد نسبتاً کم ہے جو اپنی انشاء پردازی کے حوالے سے معروف ہوئے. شخصی خاکوں میں انہوں نے عام لوگوں کی بھی قلمی تصویر کشی کی اور خاص شخصیات کی بھی. مولانا حسد موہانی کے بارے میں ان کا خاکہ ان کے مخصوص اسلوب اظہار کا ایک نمائندہ مضمون ہے. رشید صاحب نے ان کی شخصیت کا احاطہ کرنے کے لیے واقعات کا سہارا لیا ہے, ایسے واقعات جن سے اس درویش صفت انسان کی بیشتر خصوصیات نمایاں ہو جائیں. اس وقت اس مختصر سے وقت میں اس مضمون کے محض دو اقتباسات خالد حمید سناتے ہیں.
حسرت حسب معمول تھرڈ کلاس میں سفر کر رہے تھے. میں نہیں کہہ سکتا کہ جس ڈبے میں وہ سفر کر رہے تھے اس کا کیا حال تھا, کتنی بھیڑ تھی, کیسے لوگ تھے اور کیسا تکلیف دہ موسم تھا, لیکن حسرت کے بشرے یا بات چیت سے مطلق ظاہر نہیں ہوتا تھا کہ ان کو شمع برابر بھی کوئی تکلیف تھی. اردو پی ایچ ڈی کا زبانی امتحان لینے حسرت علی گڑھ تشریف لائے تھے, اسی سج دھج سے جس کا ذکر اوپر کر چکا ہوں. سفر خرچ کا بل فارم دستخط کے لیے پیش کیا گیا تو بولے یہ فرسٹ کلاس کا کرایہ کیسا, میں تو تھرڈ کلاس میں سفر کیا کرتا ہوں. دراصل میں دہلی جا رہا تھا, پروگرام ایسا رکھا تھا کہ یہاں اتر پڑوں اور امتحان لے کر آگے بڑھ جاؤں, پھر یہ کرایہ کیسا, ٹھہرنے کا الاؤنس کیوں, تام و قیام تو آپ کے ہاں رہا. بڑی دیر تک بڑے مزے کی رد و قدا ہوتی رہی اور علی گڑھ سے اپنی الفت کا اظہار کرتے رہے. حسرت ہندوستانی پارلیمنٹ کے ممبر تھے, لیکن ان کے اپنے انداز درویشانہ میں کوئی فرق نہ آیا, نہ ممبروں کی آرام دہ کشادہ اور پرفضا قیام گاہ, نہ ٹیلی فون, نہ موٹر, نہ تفریح, نہ دعوت. ایک غیر معروف شکستہ مسجد میں چٹائی پر قیام رہتا تھا, فرش پر آس پاس اخبارات, کاغذات اور فائلیں. وقت آئے تو کسی دکان پر جا کر کھانا کھا لیا, کاغذات جھولے میں ڈالے, پارلیمنٹ پہنچ گئے. راستہ اکثر پیدل ہی طے کرتے تھے اور موقع جان پڑتا تو پارلیمنٹ میں ایسی دو ٹوک اور بے لاگ تقریر کرتے کہ در و بام گونج اٹھتے. دہلی میں ایک نیم سرکاری اور سیاسی قسم کا اجتماع تھا, بعض اہم اور نازک مسائل زیر بحث تھے. شام کو اسرانہ تھا, آیان و اکابر جمع تھے, حسرت بھی مدعو تھے. آرائش و زیبائش, جاہ و حشم, ساز و سامان, تکلف و توازو, صاحبان ثروت, ماہرین سیاست, اکابر علم و حکمت اپنے اپنے وزن اور وقار کے ساتھ, اور خواتین میں اپنی تمام جلوہ سامانیوں کے موجود تھیں, فضا آراستہ, چمن پیراستہ. اتنے میں ایک طرف سے حسرت نمودار ہوئے, اسی سج دھج سے جو صرف ان کی تھی, اسی وقار درویشی اور انداز قلندری سے جو ان کا مسلک تھا, اور اسی شعلہ سامانی اور شبنم افشانی کے ساتھ جو ان کی زندگی تھی. مجمع میں ایک لہر سی دوڑ گئی, ہر شخص نے بڑے لطف و احترام سے حسرت کی پذیرائی کی, اور دیکھتے ہی دیکھتے وہ سب کی توجہ اور طباق کا مرکز بن گئے. شائستہ فقرے, لطف کی باتیں, عقیدت و محبت کی پیشکش, ایسا معلوم ہونے لگا جیسے یہ تقریب حسرت ہی کے خیر مقدم کے لیے منعقد ہوئی تھی.
حسرت موہانی کے بارے میں پروفیسر رشید احمد صدیقی کے خاکے کا ایک اقتباس آپ نے سنا. چلتے چلتے اس عہد ساز شخصیت کا ایک مختصر تعارف. اصل نام سید فضل حسین, تخلص حسرت, قصبہ موہان ضلع اناؤ میں 1875 میں پیدا ہوئے. ابتدائی تعلیم گھر پر ہی حاصل کی. 1903 میں علی گڑھ سے بی اے کیا. آغاز شاعری سے ہوا, پھر صحافت کی طرف مائل ہوئے اور 1903 میں علی گڑھ سے ایک رسالہ اردو معلی جاری کیا. اسی دوران قدیم شعرا کے دیوانوں کا انتخاب کرنا شروع کیا. برصغیر کے حالات دیکھے تو سیاست کی طرف رخ کیا اور سودیشی تحریکوں میں بھی حصہ لینا شروع کر دیا. حسرت موہانی نے 72 سال 7 ماہ 9 دن کی عمر میں 13 مئی 1951 کو لکھنؤ میں وفات پائی. اپنی ساری زندگی کا خلاصہ انہوں نے اپنے اس ایک شعر میں بیان کر دیا. ہے مشق سخن جاری, چکی کی مشقت بھی, یک طرفہ تماشا ہے حسرت کی طبیعت بھی. اس کے ساتھ ہی گوشہ ادب کا یہ سیگمنٹ تمام ہوا. اسد نذیر, وائس آف امریکہ, واشنگٹن.